تو عزیزان، من اب مجلس کے اگلے حصے کا آغاز ہوتا ہے، یعنی میری مراد ہے کہ ہم مجلس کو دو اہم حصوں میں تقسیم کریں گے. اگلے حصے میں میں جو کچھ گزارش کرنا چاہتا ہوں اس کا موضوع ہوگا کہ مومن کے باطن میں نوری محبت کا طلوع ہو جانا، مومن کے باطن میں نوری محبت کا طلوع ہو جانا. آپ اندازہ کریں کہ کتنا عمدہ اور کس قدر عالیشان موضوع ہے مومن کے باطن میں نوری محبت کے سورج کا طلوع ہو جانا. سب سے پہلے اس موضوع کے لفظی معنی میں جائیں تو آپ کو خوشی محسوس ہوگی، اس میں ایک ایسا عالیشان تصور ہے جس سے ہم کو پتہ چلتا ہے کہ مومن کے باطن میں نور کے سورج کا طلوع ہو جانا کس طرح صحیح ہے. جس طرح اس مادی دنیا میں جب سورج کے نکل جانے، اس کے طلوع ہو جانے کا وقت قریب آتا ہے، تو اس مادی دنیا کی تاریکیاں دور ہو جانے لگتی ہیں اور رفتہ رفتہ سورج طلوع ہو جاتا ہے، تو اس وقت دنیا کے اندر سوائے چند سایوں کے تاریکی کا نام نشان مٹ جاتا ہے. اسی طرح یہ بات سچ ہے کہ مومن کے دل میں بھی نور ایمان کا ایک سورج، نور محبت کا ایک آفتاب طلوع ہو جاتا ہے، اور ایسے سورج کے طلوع ہو جانے کے لیے کیا کیا شرطیں ہیں یا مومن کی کیا کیا تیاریاں ہونی چاہیے. کیونکہ اس مادی کائنات کا سورج خود از خود طلوع ہو جاتا ہے، جب اس کے طلوع ہو جانے کا وقت آ جاتا ہے، لیکن مومن کے دل کی دنیا میں نور محبت کا سورج خود از خود طلوع نہیں ہوتا. جب تک کہ مومن خود کو اس کے لیے قابل نہ بنا لے. اسی لیے میں نے اس موضوع کو چھیڑا ہے تاکہ حقیقی مومنین اس کی تیاری کو خوب سمجھیں اور خود کو اس قابل بنائیں کہ ان کے باطن میں نور کا سورج وقتاً فوقتاً طلوع ہو جائے. تو اس سلسلے میں یہ گزارش ہے کہ مومن جب یہ کوشش کرتا ہے کہ اپنے دل کے اندر ایک ایسی عاجزی کی کیفیت مسلط کریں، اپنے باطن میں ایسی حقیقی محبت پیدا کرے کہ وہ امام کی محبت ہے، وہ نور کی محبت ہے، دین کی محبت ہے، اور اس میں دیدار کا تصور ہے، امام کی ملاقات کا تصور ہے. جب ایسی محبت مومن اپنے آپ میں پیدا کرتا ہے تو اس وقت اس نور کے سورج کے طلوع ہو جانے کی امکانیت پیدا ہو جاتی ہے. جب مومن یقین رکھتا ہے، جب مومن بھروسہ کرتا ہے کہ امام کی یہ شان ہے کہ وہ اپنے عزیزوں کو چاہتا ہے، وہ ہر وقت اپنے روحانی فرزندوں پر امید سے توقع سے زیادہ مہربان ہے، وہ رگ جان سے بھی زیادہ قریب ہے، وہ ہماری عاجزانہ دعاؤں کو سنتا ہے، ہماری گزارشات کو قبول فرماتا ہے، وہ ان مومنین کی دعاؤں کو قبول فرماتا ہے جو یقین سے، صداقت سے اور اخلاص سے دعا گزارتے ہیں اور خود کو بہت ہی عاجز قرار دیتے ہیں، وہ منزل فنا سے خود کو قریب تر کر دیتے ہیں. منزل فنا سے میری مراد کہ بندہ مومن خود کو کچھ نہ سمجھے، बहुत ही मोहताज, बहुत ही आजीज और बहुत ही बेबस करार दे, तब खुदावंद की रहमत जोश में आती है। ये किस्म की फना है। इससे पेशतर भी फना के सिलसिले में काफी वजाहतें हो चुकी हैं। तो फना कोई एक किस्म की नहीं है, फना बहुत किस्म की है। जब मोमिन खुद को बहुत ही आजीज करार देता है और अपनी इबादतों पर फख्र नहीं करता है, वो हर इबादत में हर खिदमत में कमी महसूस करता है, तो उस वक्त रहमत खुदावंदी करीब तर आती है और बंदे आजीज को घेर लेती है। इसलिए मोमिनीन बायकीन सबसे पहले अपने दिल के अंदर इस इनकिसारी का एक ऐसा इंकलाब पैदा करें कि जिसकी जद में आकर मोमिन की अना कुछ वक्त के लिए फना हो जाए। फना मुस्तकिल भी है, आरजी भी है। जिस तरह की कोयले के एक टुकड़े को जब अंगारों के दरमियान रखा जाता है तो उस वक्त वो कोयला फना हो जाता है, और उसका फना हो जाना ये कि उसकी स्याही तारीकी मिट जाती है और वो आग की बदौलत नूर बन जाता है। दुनिया की आग में ये तासीर है कि एक कोयले को अपनाकर उसकी स्याही को, उसकी तारीकी को दूर करके उसको अपनी हमसिफत बना लेती है। तो क्या इमाम की सच्ची मोहब्बत इस मादी आग से कुछ कम है कि वो कुछ भी न कर सके? ऐसी बात नहीं है। यकीन होना चाहिए कि मोमिन बहुत जल्द अपने आप को तब्दील कर सकता है और वो इसके लिए मोहताज भी है। देखिए कि इबादत कामयाब से कामयाब भी है और नाकाम से नाकाम भी है। कामयाब तरीन इबादत तो ही है जिसमें कि बंदा ही मोमिन अपनी अना को फना कर सके। हम तो फना के कायल हैं, हम तो फना को चाहते हैं, क्योंकि हमारे इमाम ने फना का तसव्वुर अच्छी तरह से समझा दिया है। हमारे इमाम आली मकाम हजरत मौलाना सुल्तान मोहम्मद शाह सलवातुल्लाह अलैह ने अपनी किताब आबदीती में ये इरशाद फरमाया है कि उन्होंने इंसानी जिंदगी का तज्जिया किया, यानी अमली तौर पर उन्होंने एक आली कादर इंसान की जिंदगी गुजारी और जिंदगी गुजारते हुए ये देखा कि कामयाबी का रास्ता कौन सा है। उनके नजदीक ये बात मुहक्कक हो गई कि इंसान को अगर कामयाबी चाहिए तो दूसरे ने खुद को फना कर लेना चाहिए। ये इमाम की तशरीह का खुलासा है। अब हमें चाहिए कि इस बात को समझे कि इमाम के इस इरशाद के मुताबिक हमें किस में फना हो जाना चाहिए। अपने मानंद एक इंसान में फना हो जाएं तो बस ऐसा ही रहेंगे? हमें अगर फना हो जाना है और उसमें फायदा है तो इंसानी कामिल में फना हो जाना चाहिए, और वो इंसानी कामिल पैगंबर और इमाम हैं। तो इमाम का मकसद भी यही है कि हम अपने मुर्शिदी कामिल में हो जाएं। लेकिन तालीम के बगैर, तरबियत के बगैर और अमली मशकूम के बगैर हम किस तरह मुर्शिद कामिल में फना हो सके? आप देखते हैं कि दुनिया में कोई पेशा, कोई फन, कोई इल्म, कोई हुनर मश्क के बगैर, कोर्स के बगैर, तालीम के बगैर कामयाब नहीं है। दुनिया के कितने पेशे ऐसे भी हैं जिनको बारहा आजमाने के बावजूद, जिन पर बार बार रिसर्च होने के बावजूद फिर भी उसमें रिसर्च की जरूरत बातें रहती है। जमींदारी को देखिए, एग्रीकल्चर को, और डॉक्टरी को देखिए, और दूसरे पेशों को देखिए, हमेशा से उनमें रिसर्च होती रहती है। इसी तरह बहुत मुमकिन है कि इबादत में भी ترقی کی گنجائش ہو، مشقوں کی گنجائش ہو، ریسرچ کی گنجائش ہو. آج کل دنیا کے بعض ممالک میں اسی روحانی ترقی کے سلسلے میں ریسرچ ہو رہی ہے، مشقیں کی جا رہی ہیں. تو میرا مقصد ہے کہ اگر ہم نے انسانی کامل میں فنا ہو جانا ہے تو اس سلسلے کی تیاری چاہیے، اس سلسلے کی تعلیم چاہیے، کورس چاہیے، تحقیق چاہیے، یعنی ریسرچ چاہیے. ظالمین دوسرے میں فنا ہونے کی ضرورت و اہمیت اس لیے ہے کہ بس خدا کی بادشاہی ہی ایسی ہے کہ ہر چیز گھومتی رہتی ہے، چکر کاٹتی ہے، ہر چیز خدا کی سلطنت میں روان دوان ہے، کسی چیز کو رکنا نہیں چاہیے کہ اگر کوئی چیز رکی تو اس کی ترقی نہیں. وَكُلُّ فِي فَلَكٍ يَسْبَحُونَ، کائنات موجودات کی ہر ہر چیز ایک دائرے پر ہمیشہ سے گردش کرتی رہتی ہے. تو انسان بھی ارتقاء کے اس دائرے پر ہر وقت گھومتا رہتا ہے، اور اس کی زندگی اسی میں ہے، اس کی ترقی اسی میں ہے، اس کی پیش رفت اسی میں ہے. صوفیوں میں جو اہل طریقت ہیں ایک بہت عمدہ تصور ہے، وہ فنا کا تصور ہے. اس طرح سے کہ وہ مانتے ہیں کہ پہلے پہل فنا فی شیخ ہے، یعنی جو سالک ہے، جو مومن ہے اور جو عاشق ہے، اس کو سب سے پہلے مرشدی کامل میں فنا ہو جانا چاہیے. جب اس کو اس پہلی فنا میں کامیابی ہو تو پھر اس کے بعد کسی کے وسیلے سے وہ فنا فی رسول ہو سکتا ہے، یعنی پیغمبر میں فنا ہو جانا. جب وہ فنا فی رسول میں کامیاب ہو جائے تو پھر رسول کے وسیلے سے فنا فی اللہ کی طرف آگے بڑھ سکتا ہے. فنا فی اللہ اور بقاب اللہ، یہ سالک اور مومن کی منزل ہی آخری ہے، اس کے بعد کوئی منزل نہیں ہے. جب وہ خدا میں فنا ہو جائے اور خدا ہی میں بقا پائے تو وہ بقا لازوال اور غیر فانی ہو جاتی ہے. جیسا کہ اسماعیلی نقطۂ نگاہ سے میں نے ایک حدیث قدسی بیان کی تھی، کبھی اسی مجلس میں اب میں اس کو ریپیٹ کرتا ہوں، اور وہ ارشاد یہ تھا کہ یا بنی آدم، اے ابن آدم، اتوانی، میرا کہا مان، اجعلک حیا لا تموت، تاکہ میں تجھ کو ہمیشہ ہمیشہ کے لیے زندہ کر دوں گا کہ تو کبھی نہیں مرے گا. وغنی لا تفتقر، اور ایسی دولت لا یزال، ایسی دولت لا زوال عطا کروں گا کہ تو کبھی فقیر نہیں ہو جائے. عزیز لا تزل، اور ایک ایسی عزت عطا کروں گا کہ تو کبھی ذلیل نہ ہو جائے. اس کا خلاصہ ہے کہ خدا بندے سے وعدہ کرتا ہے کہ وہ بندہ ہی مومن کو خدا بنا لے گا اور اپنے سے ایک کر لے گا. یہ ارشاد اس تصور کے موافق اور مطابق ہے، اور اس قسم کی مثالیں بہت زیادہ ہیں، جیسے مونوریلزم، اور جیسے ایک دوسرے حدیث کے مطابق گنج مخفی کا پانا اور اس کا مالک بن جانا وغیرہ. تو آپ آئیے، جو شروع میں ہم نے بات کی تھی کہ بندہ مومن کے دل میں کس طرح نور طلوع ہو سکتا ہے، اس سے موضوع کی طرف لوٹ کر آئیے اور اس کو اچھی طرح سے ذہن نشین کر لیجئے کہ بندہ مومن کے دل میں نوری معرفت یا نوری محبت کس طرح طلوع ہو جاتا ہے. اس کی اچھی طرح سے وضاحت کریں اور اس کو اچھی طرح سے سمجھ پائیں. تو عزیزان ایمان، میں تو یہ کہوں گا کہ عاجزی ان کی ساری سب سے بڑی طاقت ہے. جس طرح आप मानते हैं कि गुनाहों की जड़ तकब्बुर है तो सवाबों की बुनियाद आजिज़ी है, क्योंकि बात दो जिद चीजों के दरमियान होती है। जिस तरह शैतानी ताकत सबसे ज्यादा खतरनाक है, इसी तरह रहमानी कुव्वत सबसे ज्यादा मुफीद है। कुछ इस कयास पर सोचिए कि तकब्बुर जितना खतरनाक है उसके मुकाबले में ये इंकिसारी इस कदर मुफीद और सूदमंद है। ये तो एक मंतिक हुई, एक दलील हुई, एक सबूत हुआ इस इंकिसारी की तारीफ में, आप इसको मानते हैं। लेकिन इन इंकिसारी किस तरह हासिल करें? लेकिन अपनी बेशुमार मोहताजियों का तसव्वुर करें, दिल ही दिल में सोचें कि आपकी क्या क्या हाजतें, या ये कि आप अपनी छोटी मोटी गलतियों का एहसास करें, दिल को नरम करने का दूसरा तरीका ये है, या ये कि खुदावंद ने कैसी कैसी नियमतें आपको अता कर दी हैं उनका तसव्वुर करें। लाजमी बात है कि इससे आपके दिल के अंदर नरमी पैदा हो जाए। मैंने कहा या तो अपनी बेशुमार हाजतों का तसव्वुर करें कि आपकी कितनी कितनी हाजतें हैं इस दुनिया में और दीन के सिलसिले में, आखिरत की तरफ से, दुनिया की तरफ से आपकी कितनी हाजतें हैं, हर हाजत को पेश नजर रखें, हर हाजत को दिल में लाए कि आपकी फलान 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 हाजतें हैं, या अगर मुश्किलात हैं तो उनको भी इन हाजतों के जुमरे में शुमार करें। फिर मैंने कहा या तो छोटी बड़ी गलतियों का एहसास रखें कि इंसान जायजुल खता है, इंसान से भूल होती है, गलती होती है। इसमें भी मोमिन के लिए एक मेहरबानी ये है कि मोमिन अपने गुनाहों की लकड़ियों में आग लगाएं और फिर उससे एक पावर पैदा करें। नहीं तो मैंने कहा कि नामतों का तस्वर करें कि खुदा ने आप पर क्या क्या इनामत किए हैं। सबसे बड़ी नियमत दीन है, मारिफत है, शिनाख्त है, सत पंथ है कि आपको राह रास्त अता की गई है जिस पर कि आप गामजन हैं, आप मोमिन हैं, आप में बसीरत है, खुदा की नियमतों की शिनाख्त कर सकते हैं, बहुत सारी नियमतें हैं। यानी ही तो आप अपने अंदर राष्ट्र पैदा करें नेक कामों के लिए। फिर बुजुर्गान दीन का तसव्वुर करें, उन्होंने कैसे अच्छे अच्छे कारनामे कायम किए, उनकी खिदमत का एतराफ करते हुए, उनके कारनामों को सराहते हुए, उनके सनात को मानते हुए आप खुद को खुदावंद के हुजूर में मोहताज करार दें। इससे एक जज्बा उभरेगा, दिल में नरमी आएगी। खुदावंद की जब दस्तगीरी हो, उसकी यारी काम करे, उसकी तरफ से ताइद हासिल हो, तौफीक मिले, तो जरूर आपके दिल के अंदर सारी की कैफियत हो जाएगी, तो कैफियत आपको पिघलाएगी, तो दिल को नरम बनाएगी, जिससे कि एक गुना आप पर खाना की कैफियत मुसलत हो जाएगी, खाना मिट जाए, आप अपनी सिफात से, अपने ख्याल से कुछ लम्हात के लिए छुटकारा पाएंगे। किस कदर खुशनसीबी है उन मोमिनीन की जो कि कुछ लम्हा के लिए दुनिया के ख्यालात से, नफ्स के वसवसों से छुटकारा पाते हैं, ताकि वो कुछ वक्त के लिए फना की कैफियत में रहें, नफ्स के चुंगल से रहाई पाएं, शैतान उनसे दूर हटे, फिर वो दिल की गहराई से इमाम की तरफ तवज्जो दें, ताकि उनके दिल में नूरी मोहब्बत तुलू हो जाए, नूरी मोहब्बत उन अजीज मोमिनीन के दिल में तुलू हो जाता है जो नरम दिल है, जिनके बातिन में नीकी का अंसुर गालिब है, जो सच्चे हैं, मुखलिस हैं, फिदाई हैं, इबादत बंदगी और इल्म की बातों के दिलदार हैं, जिनके दिलों में शुकूक शुबहात नहीं पाए जाते। ऐसे फिरिश्ता सिफत مومنین کے دل میں نور محبت کا طلوع ہو جانا عجب نہیں، ہمیں ایک دوسرے پر بھروسہ ہونا چاہیے اور دینی صداقت سے ایک دوسرے سے سلوک رکھنا چاہیے، ہمیں بھروسہ ہونا چاہیے کہ ہم امام کے روحانی فرزند ہیں، اس کے سچے مرید ہیں، اور ہمیں تہیہ کر لینا چاہیے کہ ہم سے جو ہو سکے دنیا میں زندہ رہتے ہوئے امام کی اور اس کی عزیز جماعت کی کچھ نہ کچھ خدمت انجام دیں گے، یہ عہد کر لینا چاہیے، یہ وعدہ کر لینا چاہیے اور اقرار کر لینا چاہیے کہ ہم دنیا میں جو آئے ہیں اس کا مقصد کوئی کارنامہ قائم کرنا ہے، کوئی خدمت انجام دینی ہے، جماعتوں کے لیے مفید کام کرنا ہے، جبھی تو ہم فنا ہو سکتے ہیں اور جبھی ہمارے دل میں نور محبت کا سورج طلوع ہو سکتا ہے۔ میں نے بہت سی مجلسوں میں دیکھا ہے ایسے مومنین بھی ہیں جو اخلاص و محبت سے بے آسانی پگھل جاتے ہیں اور جن کے باطن میں، جن کے ضمیر میں اور جن کے دل میں نور محبت کا سورج بار بار طلوع ہو جاتا ہے۔ ضروری نہیں کہ اس سورج کے طلوع ہو جانے کے ساتھ ساتھ کچھ مادی قسم کی روشنی نظر آئے، آپ کو اس سلسلے میں یہ سوال نہیں ہونا چاہیے کہ اگر ہمارے دل میں نور محبت کا کوئی سورج طلوع ہو جاتا ہے تو اس دوران ہم مادی قسم کی روشنی کیوں نہیں دیکھ سکتے۔ آپ اگر ایسا سوال کریں تو یہ سوال درست نہیں ہے۔ نور محبت کا جو سورج ہے اس کی کیفیت اس دنیا کے سورج سے مختلف ہے، اس سورج کی روشنی کچھ اور طرح سے ہے، اس کی حرارت و گرمی بھی مادی قسم کی گرمی کی طرح نہیں ہے، جدا ہے۔ یہ کہ آپ کے دل میں ایمان کی محبت پیدا ہو جاتی ہے اور اس میں اضافہ ہوتا جاتا ہے، آپ کا ضمیر گواہی دیتا ہے کہ آپ کسی غیر معمولی کیفیت میں ہیں، تو آپ باور کریں کہ یہ علامت ہے اس بات کی کہ آپ کے ضمیر میں، آپ کے باطن میں نور محبت کا سورج طلوع ہو رہا ہے۔ آپ عاجزی کے سمندر میں ڈوب رہے ہیں، آپ کو عبادت و بندگی سے مزہ آ رہا ہے، آپ کو علم کی باتیں اچھی لگ رہی ہیں، آپ کو مجلس سے مزہ آ رہا ہے، آپ کو سکون مل رہا ہے، آپ کو تسکین حاصل ہو رہی ہے، آپ کو غیر معمولی قسم کی لذت محسوس ہو رہی ہے، تو یہ نور محبت کے سورج طلوع ہو جانے کی علامتیں ہیں، یہ منزل کی نشاندہی ہے، یہ بشارت ہے، خوشخبری ہے، کامیابی کی۔ آپ چلتے رہیے، آپ کو مبارک ہو، آپ کو ایسی کیفیت مبارک ہو، آپ کوشاں رہیں اور بھی اس سمندر میں ڈوب جائیں اور ڈوبتے رہیں، بڑا لطف آئے گا، بڑی خوشی حاصل ہوگی اس سمندر کی تہوں میں جانے سے اور ڈوب جانے سے، اور یہی کامیابی کی ایک علامت ہے۔ تو عزیز عالمین، عاجزی سب سے بڑی طاقت ہے، فنا سب سے بڑی طاقت ہے۔ مادی طور پر بھی آپ نے یہ دیکھا ہے اور تجربہ کیا ہے کہ کسی چیز کے فنا ہو جانے سے ایک غیر معمولی طاقت پیدا ہو جاتی ہے، کسی چیز کے جل جانے سے، کسی چیز کے گرمانے سے، کسی چیز کے پھٹ جانے سے، کسی چیز کے تبدیل ہو جانے سے ایک غیر معمولی قسم کی طاقت کا ظہور ہو جاتا ہے۔ یہ سب کچھ فنا کا کرشمہ ہے، یہ سب کچھ فنا کا معجزہ ہے۔ اس لیے آپ چاہیں کہ آپ کے دل میں، آپ کے باطن میں حقیقی محبت کی روشنی پیدا ہو جائے، تو اس کے لیے آپ عاجزی سیکھیں، عاجزی کا، انکساری کا درس لیں، آداب کا درس لیں، और हकीकी इश्क मोहब्बत का दर्स लें ताकि आप खुद को एक बरतर हस्ती में फना करने में कामयाब हो। और इमाम ने मुख्तसर अल्फाज में ये चाहा है वो कि वो खिताब सब दुनिया वालों से है। इमाम जो बात सब दुनिया के दानिश्वरों से करे और सब दुनिया वालों को इमाम मुखातिब करे तो वो बात लिहाज से बहुत ही मजबूत होगी, वो एक चैलेंज की हैसियत से होगी कि इमाम ने सब दुनिया वालों को ऐलान करके बताया कि देखो नजात का रास्ता यही है कि इंसान को अपने से एक बरतर हस्ती में पनाह हो जाना चाहिए। इस इरशाद में एक तरफ से इस्माइली मजहब की तस्दीक को तायीद है और फिर दूसरी तरफ से इसमें चैलेंज भी है कि यही बात सही है और तीसरी तरफ से इसमें ये तस्दीक भी है कि जिन जिन मजाहिब में ये तस्वूर है वो दूसरे तीसरे चौथे दर्जे में सही है। तो इस्माइली मजहब का तस्वूर यही है। अगर इस्माइली मजहब में सबसे ऊंचे दर्जे में मोनोरियलिज्म है तो वो ठीक है, लेकिन मोनोरियलिज्म के मकाम तक खुद को पहुंचा देने के लिए भी तो कोई जरिया चाहिए। मोनोरियलिज्म सिर्फ खुश्क बातों से हासिल नहीं होता, उसके लिए भी अमल चाहिए। और आप देखते हैं आज जब हम मोनोरियलिज्म की बातें करते हैं तो उस वक्त अफराद के दिल में तरह तरह के ख्याल गुजरते हैं। कोई तो यह सोचता है कि इन कमजोरियों के बावजूद हम खुदा कैसे हो सकते, ये तो कमजोरी की बात हो गई। अगर ऐसा मोमिन अपने मौजूदा मकाम को छोड़ के एक बाला मकाम पर खुद को पहुंचाए तो ये बोझ उसको निस्बतन हल्का हो जाएगा और निचली सतहों पर इस ख्याल का आना सही है। जब वो इन चीजों को नहीं समझते हैं तो कहेंगे कि इतनी कमजोरियां, ऐसी खामियां, इतने सारे गुनाह, फिर खुदा वो कहेंगे कि खुदा को तो इन चीजों से क्या निस्बत। वो अपने लेवल के मुताबिक सही कहते हैं होंगे, लेकिन जैसे जैसे वो खुद को इल्मी तौर पर, इरफानी तौर पर और जिक्र इबादत के वसीले से ऊंचा करेंगे वैसे वैसे ये बात उनको आसान नजर आए। तो अजीजानी मिन बंदई मोमिन के कल्ब में सफाई उस वक्त आ सकती है जबकि वो अपने आंसुओं के पानी में दिल को, जमीर को पाक और पाकिजा बनाए। इसके बाद जमीर की पाकिजगी बहुत मुश्किल है, बातिन की पाकिजगी बहुत मुश्किल शय है। अजीजान मन, कामयाबी का राज ये है कि मोमिन हर वक्त खुद को खुदा के सामने आजीज और मोहताज करार दें, बहुत ही आजीज, और बार बार खुद को वो फना करे, नजरियाती तौर पर फना करें, इबादत के वसीले से खुद को बार बार फना करें, गुजारी के जरिए से खुद को फना करें ताकि वो मौजूदा मंजिल को छोड़ के अगली मंजिल में रसा हो सके, ये कामयाबी है। अब अजीजाने में दिल में पाकीजगी होनी चाहिए और यकीन होना चाहिए। हम अब कुछ लम्हात के बाद यकीन पर भी बातचीत करेंगे और देखिए सोचिए कि मोमिन की कमजोरियां क्या हैं। खुद सोचिए, अपनी कमजोरियों पर निदामत उठाए तो अच्छी बात है। देखें कि शुरू में क्या हुआ था, आदम और इब्लीस के दरमियान क्या किस्सा हुआ था, वो मुख्तसर किस्सा आपको याद है, आपने सुना है, पढ़ा है कि इब्लीस को अपनी इबादत का फख्र था और आदम को अपने गुनाह पर नदामत थी। इसकी मंतिक ये बनी कि इब्लीस को ऐसी इबादत ने फायदा नहीं दिया जिसमें कि फख्र था और आदम को उस गुनाह ने खिलाफत का ताज पहनाया जिसमें तौबा का उंसु था, जिसमें कि नदामत थी, जिसमें कि सर्द सर्द आहें थी और गरम गरम आंसू थे, ऐसे गुना ने आदम को जमीन का खलीफा बनाया और इब्लीस की खुश इबादत ने उसको जहन्नम में झोंक दिया। ये फर्क है। इसलिए आजती जो है, तवासू जो है, वो बहुत अच्छी सिफत है मोमिन की। खुदावंद आलम ने कुरानी हकीम के अंदर बहुत वाज़े अल्फाज में ये फरमा दिया है कि वो उनको नहीं बख्शेगा जो खुदा के साथ शिर्क करते हैं, खुदा का कोई शरीक ठहराते हैं। इस एक गुनाह को वो नहीं माफ करेगा और बाकी सब गुनाहों को वो माफ करेगा। अब इस शिर्क के बारे में मुसलमान के जितने फिरके हैं वो इख्तलाफ करते हैं, वो शिर्क एक दूसरे पर डालने के लिए कोशिश करते हैं। हर फिरका अपनी तरफ से ये कोशिश करता है कि वो मुशरिक नहीं है, मुवाहिद है। मुवाहिद बेमानी खुदा की तौहीद मानने वाला है, खुदा को एक मानने वाला, खुदा की तौहीद का जानने वाला है। और मुशरिक वो जो किसी चीज को, किसी शय को या किसी मौजूद को खुदा के साथ शरीक ठहराता है, वो मुशरिक। दूसरे लोग ये कोशिश करते हैं कि इस्माइलियों को मुशरिक करार दें, लेकिन हमारे बुजुर्गान दीन ने शिर्क की वजाहत की है और उन्होंने अच्छी तरह से समझा दिया है कि शिर्क की क्या हकीकत है, शिर्क किस को कहते हैं, इस चीज को कहते हैं। बुजुर्गान दीन ने इरशाद फरमाया है कि दुनिया में कोई ऐसा मजहब हो सकता है जो पहले पहल खुदा को माने और फिर उसके साथ साथ ये भी कहे कि खुदा के अलावा ये भी है जो खुदा के बराबर की चीज है, खुदा के बराबर की ताकत है या खुदा जैसी हस्ती है। ऐसा मजहब कोई नहीं है। इसलिए कि जो भी खुदा को खुदा मानता है तो वो उसको सबसे आला और बरतर मानता है, तमाम अवसा के कमाल के साथ खुदा को मानता है, तो फिर उसके साथ किसी दूसरे को शरीक ठहराने का सवाल ही खत्म हो जाता है। क्योंकि खुदा का तसव्वुर ऐसा तसव्वुर है कि खुद बखुद तो उसी तसव्वुर में सारी अच्छी सिफात आ जाती हैं और खुदा इस तसव्वुर में वाहिद यक्ता करार पाता है, बेनियाज करार पाता है। फिर उसके बाद शिर्क कैसे, इस मंतिक के बाद बुजुर्गान दीन ये फरमाते हैं कि खुदा के दर्जे में कोई ऐसी बात तो नहीं होती है, ये बात असलन इमाम के दर्जे में होती है। मसलन इमाम को छोड़कर किसी और को इमाम तस्लीम कर लेने, ये शिर्क की महज है। चुनांची कुरान की तावील की रोशनी में यही बात सही है और दुरुस्त है कि गैर इमाम को तस्लीम कर लेना शिर्क है। और वैसे भी कुरान के अंदर जो इस सिलसिले में इरशाद फरमाया गया है उसकी रोशनी में देखें तो यही पता चलता है कि बेशक गैर इमाम को तस्लीम करना शिर्क है और यह एक ऐसा गुनाह है जो कि माफ नहीं होता है। और उसकी मुख्तलिफ वजहें हैं। एक मिसाल इस सिलसिले में मैं आपको बयान करता हूं। मसलन ज़माना रसूल में ये था कुरान की रोशनी में कि मोमिनीन का पाक हो जाना इस बात पर मुनहसिर था कि पैगंबर उन पर अल्लाह की आयात पढ़ें और उनको हिकमत सिखाकर उनको पाक करें, ये था मोमिनीन को पाक करने का तरीका। अब रसूल के बाद हमारे नजरिए के मुताबिक इमाम बरहक जानशीन है और अगर कोई शख्स इमाम के दामन से हाथ छोड़ता है तो जाहिर बात है कि वो पाक और पाकिजा नहीं होता है। इसलिए कि जिस तरह रसूल अपने वक्त में मोमिनीन को पाक और पाकिजा बना लेता था, इसी तरह रसूल के बाद मोमिनीन की पाक और पाकिजगी का इनिसार इस बात में है कि वो इमाम के लिए कायल हो जाए, खुद को इमाम से वाबस्ता कर दें ताकि इमाम बहसियत जानशीन पैगंबर के मोमिनीन को इल्म हिकमत से पाक और पाकीज़ा बनाए। और जो लोग ऐसा नहीं करे तो जाहिर है कि वो इस पाकीज़गी से रह जाएंगे, उनके गुनाह माफ नहीं हो जाएंगे। पाक और पाकीज़ा होने की क्या मानी? दुनिया की जाहिरी नजासत पानी से धुल जाती है,
لیکن جہالت و نادانی اور گناہوں کی نجاست علم حکمت سے دھل جاتی ہے. آپ قرآن میں دیکھیں, ابھی میں نے اشارہ کیا کہ پیغمبر اپنے زمانے میں مومنین کو علم و حکمت سے پاک اور پاکیزہ بناتا تھا. تو اس میں ایک طرف سے یہ بات آ گئی کہ مشرکین کو جو معاف نہیں کیا جاتا ہے, اس کی توجیہ یہ ہے کہ وہ اس وسیلے سے الگ ہو جاتے ہیں جو کہ پاک و پاکیزگی کا وسیلہ ہے یعنی ایمان, اور مومنین کے جو گناہ معاف ہوتے ہیں اس کے معنی یہ ہوئے کہ امام ان کو علم و حکمت کے پانی سے پاک و پاکیزہ بناتا ہے. یہ ہوئے شرک کے معنی اور اس کے اسباب کہ کیوں مشرکین کے گناہ معاف نہیں ہوتے ہیں اور کیوں اس کے برعکس جو ہیں ان کے گناہ معاف ہو جاتے ہیں, یعنی موحدین جو خدا کی توحید ماننے والے ہیں. تو جس طرح ہم یہ کہتے ہیں کہ خدا کی معرفت امام کی معرفت میں ہے, اس طرح ہم یہ بھی کہہ سکتے ہیں کہ خدا کی توحید امام کی توحید میں ہے. معرفت کا نتیجہ توحید ہے. جب فرمایا گیا کہ مومن کی اپنی شناخت خدا کی شناخت ہے تو یہ بات درست ہے کہ اسی میں خدا کی توحید بھی آتی ہے. بہرحال ہمارا موضوع یہ تھا کہ ہم کچھ وضاحت کریں کہ کس طرح مومن کے باطن میں نور محبت کا سورج طلوع ہو جاتا ہے. اس کی یہ وضاحت ہے کہ مومن اپنی ایسی ساری امیدوں کے ساتھ تصور کریں کہ یہاں رحمت کی کتنی امکانیت ہے, اور مومن اپنی سستی سے اس رحمت سے کس قدر کوتا رہا ہے, نہ رسا رہا ہے. یہاں امام کے حضور میں کتنی دولت ہے, کتنے خزانے ہیں, اور مومن اپنی غفلت و نادانی کی وجہ سے کس قدر مفلس ہے اس کا تصور کریں. تو پھر نتیجے کے طور پر میں سمجھتا ہوں کہ مومن کے دل کے اندر ایک رقت تو نرمی پیدا ہو جائے گی اور وہ ضرور آنسو بہانے پر یا کم سے کم دل کو نرم کر دینے پر مجبور ہو جائے گا. اسی کے ساتھ ساتھ اس کے باطن میں امام کی محبت کا سورج طلوع ہو جائے گا, اور جیسا کہ میں نے کہا اس سورج کی روشنی ایسی نہیں ہے کہ وہ ظاہری روشنی کے قیاس پر ہو, وہ تو ایک الگ روشنی ہے, وہ باطنی روشنی ہے. اس کی کیفیت, اس کی حرارت, اس کی تپش, اس کی کرنیں الگ ہیں. بہرحال جب بندہ مومن اپنے آپ کو زیادہ بندگی میں گرماتا ہے تو وہ یقین کرے کہ اس وقت اس پر امام کے نور کا سورج طلوع ہو جاتا ہے. ہمیشہ جماعت خانے میں, محفل میں, عبادت کے وقت, اصول علم کے دوران, بہت سے مواقع میں جب وہ دعا گزارتا ہے, جب وہ اپنے خداوند کے حضور میں سجدہ ریز ہو جاتا ہے تو یقیناً اس پر امام کے نور کا سورج طلوع ہو جاتا ہے. میں یہ چاہتا تھا کہ آپ سب کی روحانی قوت سے استفادہ کروں اور آپ کو گفتگو کے مرکز کی طرف توجہ دلاتے ہوئے آپ کی روحانی طاقت کو کھینچوں اور اپنی زبان سے اس طاقت کا یعنی مجموعی طاقت کا مظاہرہ کروں. چونکہ میں نے بارہا اس کے لیے آزمایا تھا, اس میں کامیابی ہوئی تھی, اور اب بھی میں سمجھتا ہوں کہ اس میں کامیابی ہے. یعنی میرے کہنے کا مقصد یہ ہے کہ جب ایک مخلص مومن گفتگو کرتا ہے یا کہ روحانی شخص علم کی باتیں بتلاتا ہے تو اس وقت مجمع میں جو مومنین بیٹھے ہوئے ہوتے ہیں اور جو افراد حاضر ہوتے ہیں ان کی روحانی طاقت بھی اسی طاقت کے ساتھ مل کر کام کرتی ہے. یہ میرا ایمان ہے, یہ میرا تجربہ ہے, یہ میرا یقین ہے. تو اس محفل کے اندر میں سمجھتا ہوں اس افراد بیٹھے ہیں جو سچے مومن ہیں, جو حقیقی ہیں, جو علم کے قدردان ہیں, جو ہر طرح سے مخلص ہیں, اور امام کے سچے عاشق ہیں, تو ایسے میں بولنے والا ان کی روحانی طاقتوں کو کھینچنے میں کامیاب ہو جاتا ہے. اور یہی میں کہنا چاہتا تھا. اب مجلس کے دوسرے مرحلے کا آغاز ہوتا ہے, وہ بھی علمی گفتگو پر مبنی ہے, اس میں اور کچھ گرہ وزاری نہیں ہے, اس میں علم کی باتیں ہیں.